यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयक 2081 राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित। भोलिदेखि हल्का वर्षाको सम्भावना। केही दिनदेखि पानी नपर्दा मुलुकका अधिकांश स्थानमा बढ़ेको तापक्रम घट्ने जल तथा मौसम विज्ञान विभागको अनुमान। चालू आर्थिक वर्षको 10 महिनामा 13,56,61,00,00,00 विप्रेषण आप्रभाव भएको राष्ट्र बैंकको तथ्याङ्क। अस्ट्रियाको ग्राज शहर स्थित एक स्कूलमा गोली चल्दा कम्तीमा 9 जनाको मृत्यु। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत एक दिवसीय श्रृंखलामा नेपालले दिएको 237 रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्डस। समाचार अब विस्तारमा। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयक 2081 पारित भएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले सो विधेयक सर्वसम्मत रूपमा पारित गरेको समितिका सभापति रामहरि खतिवड़ाले जानकारी दिनुभयो। उहाँले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। समितिबाट पारित भएको नागरिकता सम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेश गरिने समेत उहाँले बताउनुभयो। यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने उद्देश्यले ल्याइएको स्पष्ट पार्नुभयो। उहाँले नेपाली आमा र विदेशी बाबुबाट जन्मेका सन्तानले अन्तको नागरिकता प्राप्त गरेका छैनन् भने अंगीकृत नागरिकता प्राप्त गर्ने जन्मका आधारमा नागरिकता लिएका आमा र बाबु दुवै भएमा वंशज र आमा वा बाबुमध्ये एकजना मात्रै रहेको अवस्थामा अंगीकृत नागरिकता प्राप्त गर्ने स्पष्ट पार्नुभयो। छलफलमा सांसदहरूले बाबुको नामबाट नागरिकता लिए जस्तै सहज रूपमा आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्नुपर्ने, गैर नेपालीले नागरिकता नपाओस् भन्नेमा सजग बन्नुपर्ने, गैर नेपालीलाई नागरिकता दिनेलाई दण्डको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा कही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2080 दफावार छलफल जारी छ। समितिको आज बसेको बैठकमा कही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा रहेका खानेपानी बोर्ड ऐन 2063, सार्वजनिक खरिद ऐन 2063 र विद्युतीय कारोबार ऐन 2063 दफावार छलफल भएको हो। बैठकमा सांसदहरूले विद्युतीय कारोबारको नयाँ पद्धति र प्रविधि भित्रिएको अवस्थामा विद्युतीय कारोबारलाई समयानुकूल बनाइनु पर्नेमा जोड़ दिनुभयो। राजश्री जनक विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण 114 विद्यार्थी आज दीक्षित भएका छन्। जनकपुरधाममा आज आयोजित प्रथम दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयबाट गत 3 वर्षदेखि उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गर्नुभएको हो। यस्तै समारोहमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा उत्कृष्ट अंक ल्याउने 4 जना र विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने 10 जना विद्यार्थीहरूलाई पदक समेत प्रदान गर्नुभयो। सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल ज्ञान तथा अध्यात्मको केन्द्र भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले दीक्षित भएका विद्यार्थीहरू विश्वका जुनसुकै नागरिकसँग प्रतिस्पर्धा गर्न अब्बल साबित हुने विश्वास व्यक्त गर्नुभयो।
कराग्रे सरस्वती लक्ष्मी कर मध्य सरस्वती यही हातमै फेरि तपाईँले ज्ञानी हुनुहुन्छ विद्वान हुनुहुन्छ केही हुनुहुन्छ भने पनि मेहनतकै कुरा छ। यी हात भनेका मेहनतका प्रतीक त्यस कारण मेहनतमा भर पर्छ। कुनै कुराको सृष्टि गर्नुहुन्छ सृजना गर्नुहुन्छ केही गर्नुहुन्छ भने कर मूल स्थित ब्रह्म कुनै सृजनाको मुहान भनेको फेरि पाखुरामै हुन्छ अथवा तपाईँको मेहनत तपाईँको सक्रियता तपाईँको क्रियाशीलता मुख्य कुरा हो। त्यसै कारण तपाईँहरूले यी मेडलहरू प्राप्त गर्नुभएको छ यो पोसाकहरू प्राप्त गर्नुभएको छ यी चिन्हहरू प्राप्त गर्नुभएको छ तपाईँहरू दीक्षित हुनुभएको छ।
सो अवसरमा मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले विश्वविद्यालयबाट दीक्षित हुनुभएका विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै मध्य प्रदेशमा साक्षरता दर वृद्धि हुने क्रम जारी रहेको बताउनुभयो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अमर प्रसाद यादवले विश्वविद्यालयले विश्वमा प्रतिस्पर्धा गर्ने किसिमको जनशक्ति उत्पादन गरेको बताउँदै अहिले देशका सम्बन्धन प्राप्त तथा आंगिक कलेज मार्फत करिब 2,800 विद्यार्थीहरूलाई विभिन्न विषयमा अध्यापन गराइरहेको बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताउनु भएको छ। कंग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आज काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा सभापति देउवाले उदारीकरणको नीतिमा उद्योगिक व्यवसायलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। सभापति देउवाले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएको प्रति असन्तुष्टि जनाउँदै यसलाई खुला छोड्नुपर्ने बताउनुभयो। महामन्त्री गगन कुमार थापाले पुँजीवादी व्यवस्थामा व्यवसायका हितका साथै उपभोक्ताको अधिकारको छनौट सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा गृहमन्त्री रमेश लेखकले बजारलाई नियमन र सहजीकरण गर्न सरकारसँगै उपभोक्ताको पनि जिम्मेवारी हुने उल्लेख गर्नुभयो। न्याय परिषदले सर्वोच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिश गरेको छ। परिषदको आज बसेको बैठकले सर्वोच्च अदालतका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुर धामका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्ति सिंह थापाको नाम सिफारिश गरेको परिषदका प्रवक्ता अशोक कुमार छेत्रीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। उचाइ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल समक्ष औषधिको मूल्यबारे सुझाव दिन गठित समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ। स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक डाक्टर पोषराज पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै हरेक दुई वर्षमा मूल्य समायोजनका लागि सुझाव दिइएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोड़िने अभियान सञ्चालन गरिरहेको बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा आज सिंहदरबारमा योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले योग अभ्यासले जीवन बुझ्न र मनन गर्न सहयोग पुग्ने बताउनुभयो। संचार मन्त्री गुरूङले योग अभ्यास मार्फत दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने पनि बताउनुभयो। यस्तै मन्त्रालयका सचिव राधिका आर्यले योग अभ्यास स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक भएकाले यसको अभ्यासलाई सबैले अप्नाउनु पर्ने बताउनुभयो। भोलिदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। केही दिनदेखि पानी नपर्दा उपत्यका, तराई मधेस लगायत अधिकांश स्थानमा तापक्रम पनि बढ़ेकाले भोलिदेखि तापक्रम घट्ने महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद प्रतिभा मानन्दरले हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको जानकारी दिनुभयो। आज भैरहवा, धनगढ़ी र नेपालगंजको अधिकतम तापक्रम 41°C पुगेको उहाँले जानकारी दिनुभयो। मध्य प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाको आज बसेको बैठकले सर्वसम्मतिले पारित गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आर्थिक वर्ष 2082-83 को लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गर्नका लागि प्रस्ताव पेश गरेपछि बैठकले सर्वसम्मतिले पारित गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रियाको ग्राज शहरको एक स्कूलमा गोली चल्दा कम्तीमा 9 जनाको मृत्यु भएको छ। बन्दुकधारीले हानेको गोली लागेर धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएका र घटनापछि अपराधीले आत्महत्या गरेको स्थानीय मीडियाले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन्। अस्ट्रियाको समाचार पत्र क्रोनान जाइटुङका अनुसार आज बिहान लेन जिल्लाको स्कूलमा उक्त घटना भएको हो। घटनास्थलमा हेलिकप्टर सहित प्रहरी परिचालन गरिएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2081-82 दस महिनामा नेपालमा भएको विप्रेषण प्रवाह 13.2% बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी पछिल्लो प्रतिवेदन अनुसार यस अवधिमा विप्रेषण प्रवाह बढ़ेर 13,56,61 करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण प्रवाह 16.9% बढ़ेको थियो। 2082 वैशाख महिनामा मात्र विप्रेषण प्रवाह 1,65,30 करोड बराबर भएको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण प्रवाह 10.5% वृद्धि भई 9,96 करोड बराबर पुगेको छ। अघिल्लो वर्ष यस्तो प्रवाह 14.8% वृद्धि भएको थियो। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वित्त र मौद्रिक नीतिको समन्वय मार्फत अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। चाणक्य मीडिया प्रणालीले मंगलबार आयोजना गरेको पूर्व मौद्रिक नीति छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले ल्याउने आर्थिक तथा वित्त नीति र केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीति समान उद्देश्य प्राप्तिलाई केन्द्रमा राखेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। मौद्रिक सुशासन खस्किँदै गएको बारे आलोचना बढ़िरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले मौद्रिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्ष चनाख हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले कर्जा प्रभाव बढ़ाउने र समग्र बजार माग बढ़न सक्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशा तय हुनुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिप्युटी गवर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाको नियमन गर्न अवलम्बन गरिने नीति र मौद्रिक नीतिलाई फरक तरिकाले लैजाने गरी राष्ट्र बैंकले काम गरिरहेको जानकारी दिनुभयो। जाजरकोटको नलगाड नगरपालिका र रूकुम पश्चिमको 8 बीचकोट नगरपालिका बीचमा रहेको भेरी नदीमा 270 मेगावाटको अर्ध जलाशयुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ। चिनिया गेजुवा कम्पनीले 270 मेगावाटको भेरी 1 अर्ध जलाशयुक्त जलविद्युत आयोजना निर्माण गर्न लागेको हो। आयोजनाको वातावरणीय पक्षको अध्ययन गरिरहेको एनआरएसी का कार्यकारी निर्देशक डाक्टर ज्योति प्रसाद गजुरेलले आयोजना निर्माणका क्रममा 24.74 हेक्टर जग्गाको प्रयोग हुने बताउनुभयो। आगामी 5 वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढ़ाएको आयोजनामा 46 अर्ब लागत लाग्ने अनुमान गरिएको छ। आर्थिक वर्ष 2081-82 दस महिनामा नेपालको कुल वस्तु व्यापार घाटा 6.7% बढ़ेर 12,56,28 करोड रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा 2.3% कमी आएको थियो। समीक्षा अवधिमा कुल वस्तु निर्यात 72.7% वृद्धि भई 217,91 करोड बराबर पुगेको छ। दस महिनाको अवधिमा कुल वस्तु आयात 13.1% वृद्धि भई 14,74,19 करोड बराबरको भएको छ।
भुवन आचार्य। अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्याण्डसलाई जितका लागि 237 रनको लक्ष्य दिएको छ। स्कटल्याण्डको डुण्डे स्थित फोर्ट हिल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्ति पाएको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 236 रनको योगफल बनायो। नेपालका लागि आरिफ शेखले सर्वाधिक 84 रनको योगदान दिए। उनले 85 बलमा 7 चौका र 2 छक्काको मद्दतमा 84 रन बनाएका हुन्। यसैगरी भीम सार्की र कप्तान रोहित कुमार पौडेलले समान 35-35 रन बनाए। नेदरल्याण्डसका लागि पाउल भान मेकेरनले 4 विकेट लिँदा माइकल लेभिटले 3 तथा आर्यन दत्तले 1 विकेट लिए। नेदरल्याण्डस अहिले जवाफी ब्याटिङमा उत्रेको छ। एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओससँग पराजित भएको छ। न्यू लाओस राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न खेलमा लाओससँग नेपाल 2-1 गोल अन्तरले पराजित भएको हो। अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओससँग पहिलो पटक पराजित भएको हो। नेपाल सम्मिलित समूहमा लाओस मलेसिया र भियतनाम रहेका छन्। प्रतियोगितामा समूह विजेताले सन् 2027 साउदी अरेबियामा हुने 19 एसियन कप फुटबल प्रतियोगितामा भाग लिन पाउनेछन्। नेपालले अब आफ्नो तेस्रो खेल आगामी अक्टोबरमा भियतनामसँग खेल्नेछ। गोर्खामा सम्पन्न भएको 16 गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ सील्डको उपाधि कास्कीले जितेको छ। यससँगै गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ सील्डको उपाधि कास्कीले लगातार तेस्रो पटक जितेको हो। आज सम्पन्न प्रतियोगितामा 27 स्वर्ण 10 रजत र 11 काँस्य पदक जित्दै कास्की विजेता भएको हो। विजेता कास्कीले सील्ड र कप पुरस्कार प्राप्त गरेको छ। यस्तै प्रतियोगितामा 11 स्वर्ण 7 रजत र 9 काँस्य पदक जितेर म्याग्दी दोस्रो 10 स्वर्ण 10 रजत र 10 काँस्य पदक जितेर बागलुङ तेस्रो भएको छ। अब मौसम आगामी 24 घण्टामा कोशी गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयक 2081 राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित। भोलिदेखि हल्का वर्षाको सम्भावना। केही दिनदेखि पानी नपर्दा मुलुकका अधिकांश स्थानमा बढ़ेको तापक्रम घट्ने जल तथा मौसम विज्ञान विभागको अनुमान। चालू आर्थिक वर्षको 10 महिनामा 13,56,61 करोड़ विप्रेषण आप्रभाव भएको राष्ट्र बैंकको तथ्याङ्क। अस्ट्रियाको ग्राज शहर स्थित एक स्कूलमा गोली चल्दा कम्तीमा 9 जनाको मृत्यु। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत एक दिवसीय श्रृंखलामा नेपालले दिएको 237 रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्डस। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।